السلام عليكم ورحمة الله وبركاته. الحمد لله الملك المعبود الكريم المقصود خالق الليل والنهار ومجري الماء في الحجر الجلود، ونشهد أن لا إله إلا الله وحده لا شريك له شهادة من شهدها فاز بالجنة ونال بالخلود، ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله المبعوث إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صاحب الكرم والجود، صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا إلى يوم مشهور. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وما محمد إلا رسول قد خلت من قبله الرسل أفإن مات أو قتل انقلبتم على أعقابكم ومن ينقلب على عقبيه فلن يضر الله شيئا وسيجزي الله الشاكرين. وقال الله تبارك وتعالى كل نفس ذائقة الموت، وقال الله تبارك وتعالى كل من عليها فان ويبقى وجه ربك ذو الجلال والإكرام، صدق الله العظيم. محترم بزرگوں اور عزیز ساتھیوں اور پردہ نشین بہنوں، اللہ نے اپنی مہربانی سے سیرت النبی صلی اللہ علیہ وسلم کے عنوان پر جمع ہونے اور کچھ کہنے سننے کی اللہ نے توفیق دی، اور بعض اہم گوشوں، فکری اور عملی گوشوں کی طرف برادر محترم نے توجہ دلائی. ظاہر ہے کہ ان تمام گوشوں کا احاطہ ناممکن ہے جیسا کہ اس کی وضاحت ہوئی، لیکن جو کچھ بات کہی سنی جائے اور سنی جاتی ہے اس پر بھی صحیح معنوں میں غور و فکر ہو جائے تو انشاءاللہ نفع سے خالی بات نہیں ہوگی. سب سے پہلی بات آپ حضرات سر کرنے کی یہ ہے کہ جس آقائے دو عالم، تائیدارِ دو عالم حضرت محمد صلی اللہ علیہ وسلم کی ذات مبارک کی سیرت سننے کے لیے ہم جمع ہوئے ہیں، ان کے بارے میں خود وہ کیا کہتے ہیں، بات کا آغاز یہاں سے ہوگا. حافظ عماد الدین ابن کثیر رحمت اللہ علیہ نے اپنے تفسیر ابن کثیر میں سورہ انشراح کی تفصیلات میں یہ بات بتائی ہے کہ ایک مرتبہ ناز والی کیفیت میں حضور اکرم صلی اللہ علیہ وسلم نے اللہ سے کچھ باتیں کی. محدث دکن عبداللہ شاہ صاحب رحمت اللہ علیہ نے بھی اپنے مواعظ میں غالباً اس کا تذکرہ کیا ہے، اور بھی حدیث کی کتابوں میں وہ بات مل جائے گی. خلاصہ اس کا یہ ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم نے اللہ پاک سے یہ بات کہی، اے اللہ، آپ نے حضرت آدم علیہ السلام کو صفی بنایا، حضرت نوح علیہ السلام کو نجی بنایا، اور حضرت داؤد علیہ السلام کو خلیفہ بنایا، حضرت ابراہیم علیہ السلام کو خلیل بنایا، حضرت اسماعیل علیہ السلام کو ذبیح قرار دیا، حضرت موسیٰ علیہ السلام کے ساتھ ہم کلامی کا شرف بخشا، حضرت عیسیٰ علیہ السلام کے ساتھ آپ نے روح والی نسبت بتائی, عیسیٰ روح اللہ, اے اللہ آپ نے میرے ساتھ کیا فرمایا. انبیاء اور انبیاء کرام علیہ الصلوۃ والسلام کی جو تکریم آپ نے فرمائی ہے, اے اللہ آپ کی نوازش مجھ پر کیا. اللہ پاک نے یہ بات بتائی, اے میرے حبیب آپ میرے حبیب. اور خاص بات یہ ہے کہ دنیا کے جس کسی ممبر پر اشہد ان لا الہ الا اللہ کا اعلان ہوگا اور اذان ہوگی, اس کے بعد ہی فوراً اشہد ان محمد رسول اللہ کا کلمہ بھی بلند کرنا ہوگا. اتنا اونچا شرف. دنیا کے جس کسی مسلح پر جماعت کھڑی ہوئی ہو اور اقامت کہنے والا اقامت کہہ رہا ہو, چاہے کوئی انفرادی طور پر نماز والی شکل بن جائے یا اجتماعیت کے اعتبار سے شکل بنے, جب اقامت رہے گا تو اس موقع پر اشہد ان لا الہ الا اللہ کے کلمے کے بعد اشہد ان محمد رسول اللہ کہنا ہوگا. تو میں حضور اکرم صلی اللہ علیہ وسلم کی عظمت اور آپ کے شرف اور آپ کے بزرگی اور آپ کے کمالات کے لیے کیا یہ بات کافی نہیں؟ خانہ بھون کے ایک بوریا نشین نے, جن کو دنیا حکیم الامت کے نام سے یاد کرتی ہے, انہوں نے اپنی کتاب نشر الطیب فی ذکر النبی الحبیب کے تیسرے چوتھے پانچویں چھٹے صفحات میں ایک روایت نقل کی ہے, کئی روایتیں لکھی ہے, اس میں سے ایک آپ کو سنا دیں. جب اللہ نے حضرت آدم علیہ الصلوۃ والسلام کے لیے جنت میں انس کا سامان فرمایا اور تسکین خاطر اور تمانینت جسمانی کے اعتبار سے سکون کے لیے آرام کے لیے اللہ نے حضرت حوا کو پیدا فرمایا اور حضرت آدم علیہ الصلوۃ والسلام نے ان کو اپنے قریب کرنا چاہا, تو غالباً فرشتوں نے کہا, اے حبیب آپ جس منشا کو سامنے, اے آدم آپ جس منشا کو سامنے رکھ کر آگے بڑھ رہے ہیں اور جو مقصد ہے اللہ پاک نے آپ کے لیے ان کو پیدا کیا, لیکن مہر ادا کرنا ضروری ہے. مہر آپ نے اللہ میں حضرت پوچھا, پروردگار مہر مہر کیا ادا کروں, میرے پاس ہے کیا جو مہر ادا کروں؟ اللہ رب العزت نے اشارات عطا فرمائے اور وضاحت فرمائی اس بات کی کہ آپ جس مہر کو ادا کریں گے وہ میرے حبیب حضرت محمد صلی اللہ علیہ وسلم پر 20 مرتبہ درود شریف ہے. میرے دوستو, اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے حقائق کا جو اظہار فرمایا, بے لانگ پیش فرمایا ہے, حقیقت کا جب اظہار کرنے کا موقع آتا تو پھر پیچھے نہیں ہٹتے تھے حضور اکرم صلی اللہ علیہ وسلم. فرمایا, انا سید ولی آدم ولا فخر, میں سارے اولاد آدم کا سردار ہوں, یہ کوئی غرور کی بات نہیں ہے. ہاں حضرت آدم اور ان کی اولاد, چاہے وہ ابنائے آدم ہوں چاہے وہ بناتے حوا ہوں, ان سب کی سرداری اللہ پاک نے حضور اکرم صلی اللہ علیہ وسلم کے حصے میں عطا فرمائی. اسی لیے اللہ کے نبی کے بارے میں خود اللہ نے اتنے ناموں سے اپنے حبیب کو یاد کیا کہ اتنے ناموں کو یاد کرنا بھی ہم لوگوں کا حوصلہ نہیں ہے. والد صاحب رحمۃ اللہ علیہ فرماتے تھے, کسی کی ذات کو پہچاننا ہے تو اس کے نام کو پہچانو, نام کے مفہوم کو پہچاننے سے کام پہچانا جائے گا, اور کام کو اگر پہچانیں گے تو نام پہچانا جائے گا. تو معرفت یا تو اسماء اور صفات کے ذریعے سے افعال کی ہوگی یا صفات و افعال کے ذریعے سے اس ذات کی ہوگی, لیکن مشکل ہم لوگوں کی یہ ہے کہ یاد کرنے کو تیار نہیں. اللہ کی اسماء مبارک تو اتنے مبارک ہیں کہ حدیثوں میں ان کے یاد کرنے پر جنت کی خوشخبری آئی ہے. حضرت محمد الجذری رحمت اللہ علیہ نے حسن حسین جس کی دعائیں آپ پڑھتے رہتے ہیں اس کی حواشی میں یہ بات لکھی ہے کہ اللہ کے نام یاد کرنے پر اللہ تعالی جنت عطا فرماتے ہیں مگر اللہ کے نام یاد نہیں کرتے. نعوذ باللہ, ہم لوگ گالی گلوچ میں لگ جاتے ہیں, برا بھلا کہنے میں لگ جاتے ہیں, اہل فیل بکنے میں لگ جاتے ہیں, ایکٹروں کے نام یاد ہو جاتے ہیں اور ناچنے گانے والیوں کے نام ہم کو یاد ہوتے ہیں, مگر اللہ اور اللہ کے حبیب صلی اللہ علیہ وسلم کے اسماء اور صفات کو اور ان کے ناموں کو اور کاموں کو جاننے کا حوصلہ ہمیں پیدا نہیں ہو رہا ہے. اس سے زیادہ کم نصیبی بلکہ بد نصیبی اور کیا ہو سکتی ہے. امام بخاری رحمت اللہ علیہ نے جو روایتیں نقل کیں, امام مسلم رحمت اللہ علیہ نے بھی انہی شرائط پر ان روایتوں کو قبول کیا اور کہا کہ اللہ پاک نے ہاں حضرت کے چار نام عطا فرمائے. بہت سے نام ہیں, بیسیوں نے سینکڑوں ہیں, سو سو کے کم و بیش بھی ہیں, اس سے زیادہ بھی بتائے جاتے, لیکن بخاری اور مسلم کی جن روایتوں کا ہم حوالہ آپ کو دے رہے ہیں اس میں چار ناموں کی وضاحت ہے. ایک نام احمد کا اور ایک نام محمد کا اور ایک نام حامد اور ایک نام محمود صلی اللہ علیہ وسلم. سرکار کا جب بھی نام مبارک آ جائے تو صلی اللہ علیہ وسلم پڑھنا یا صلی اللہ علیہ نبی علمی پڑھنا, درود شریف پڑھنا, یہ مستحبات میں سے ہے. ہاں بحث یہ نہیں ہے کہ نبی کا نام آنے کے بعد درود پڑھنا چاہیے یا نہیں پڑھنا چاہیے, بحث یہ نہیں ہے. بحث یہ ہے کہ سرکار کا نام آئے تو درود شریف پڑھنا واجب ہے یا مستحب ہے, یہ بحث ہے. مگر برا ہو ہماری نادانی, کچھ خاص مستثنی آدمی ہے جیسے خود بے کے دوران میں قلبی طور پر دلی طور پر درود شریف کو پڑھنا پڑتا ہے, احکام اپنی جگہ پر موجود ہیں, آپ حضرات فقہی احکام سے واقف ہیں, یہ سرزمین علم کا ماحول رکھنے والی ہے, اس لیے میں سمجھتا ہوں کہ اتنی زیادہ تشنگی نہیں جتنے غالباً ان دنوں محسوس کی جا رہی ہے. اگر ماحول ایک مانوس ماحول مل گیا اور بار بار سننے کرنے کا ماحول مل گیا تو انشاءاللہ پھر وہ دن دور نہیں ہے کہ سارے ماحول میں انوار اور برکات کی لہریں محسوس ہوں گی. مگر ضرورت اپنی اس طلب کی ہے. والد صاحب رحمت اللہ علیہ اچھا فرما دیتے, بھیکاری بھیک مانگنے آیا تو کم سے کم چپا رکھنا انہیں, اب نہ بھیک کا چپا ہے نہ طلب اور انابت کا کوئی جذبہ ہے نہ کوئی جستجو ہے کہ آخر کوئی دینے والا کس طریقے سے اس بھیک کے ٹکڑے کو ڈالے گا. وہ یہی کہے گا کہ میاں کشکول لاؤ لے جاؤ. تو ایک نام حضور صلی اللہ علیہ وسلم کا احمد, اس کے دو معنی ہیں. ایک معنی ہے سب سے زیادہ تعریف کرنے والا اور ایک معنی سب سے زیادہ تعریف کیا گیا ہوا, دونوں معنی آتے ہیں اس کے. اس میں فاعل کے معنی میں بھی آتا ہے اور اس میں مفعول کے معنی میں بھی آتا ہے. چونکہ اس دنیا میں اللہ کی سب سے زیادہ تعریف کرنے والی ہستی حضرت محمد صلی اللہ علیہ وسلم کی ہے, اس لیے آپ کا نام نامی اس میں گرامی احمد صلی اللہ علیہ وسلم ہے. آقا نے ارشاد فرمایا انا بشارت عیسیٰ و دعا ابراہیم, میں حضرت عیسیٰ کی خوشخبری ہو اور حضرت ابراہیم کی دعا. ہاں کیا ہے حضرت عیسیٰ علیہ السلام کی بشارت؟ کیا وَإِذْ قَالَ عِيسَى ابْنُ مَرْيَمَ يَا بَنِي إِسْرَائِيلَ رسول اللہ علیکم مصدقا لما بین یدی من التورات ومبشرا برسول یأتی من بعدی اسمه احمد. وہ بشارت عیسیٰ. اور حضرت ابراہیم علیہ السلام کی دعا کا, خانہ کعبہ کی تعمیر کرتے ہوئے حضرت ابراہیم میں حضرت اسماعیل اس بات کی دعا مانگ رہے ہیں, قرآن مجید کی ابتدائی پاروں میں موجود ہے, آپ حضرات اچھی طرح واقف ہیں. ربنا وبعث فیہم رسولا منہم یتلو علیہم آیاتک ویعلمہم الکتاب والحکمۃ ویزکیہم انک انت العزیز الحکیم. اے اللہ اسے نبی کو مبعوث کیجئے. وہ دعائیں ابراہیم کا میں سمرا ہوں, نتیجہ ہوں, ظہور ہوں, بشارت عیسیٰ ہوں. حضرت عیسیٰ علیہ السلام نے خوشخبری دی. اور حامد کے معنی تعریف کرنے والا, اور محمود کے معنی جن کی تعریف و توصیف کی گئی, اور محمد کے معنی وہ ذات جن کی سب سے زیادہ توصیف کی گئی. مخلوق میں جس ذات کی سب سے زیادہ تعریف و توصیف کی گئی ہے, کیا اپنا, کیا پرایا, کیا چھوٹا, کیا بڑا, کیا مرد, کیا عورتیں, کیا کالے, کیا گورے, کیا اپنے مذہب کے لوگ, کیا پرائے مذہب کے لوگ, سب لوگوں نے جس ذات گرامی کا جی ان کی توصیف کے کلمات کہے, ان کے لیے لائق تحمید کلمات کہے, وہ ذات حضرت محمد صلی اللہ علیہ وسلم کی ذات. یہاں پر بعض اولیاء کرام نے اور بعض محدثین عظام نے اس بات کے اشارات دیے ہیں, ہم نے بیانات میں بھی سنا ہے, کہ وہ ذات جس کے لیے چاروں طرح کے صیغے استعمال میں لائے گئے ہوں, اس میں فاعل کا بھی صیغہ, اس میں مفعول کا بھی صیغہ, اس میں تفضیل کا بھی صیغہ اور مبالغے کا بھی صیغہ, سارے صیغوں کے ساتھ جن الفاظ میں ہے میم دال کے الفاظ ہو, اس ذات گرامی میں نقائص ڈھونڈنا انتہائی بدنصیبی کی علامت ہے. وہ شخص محروم القسمت ہے اور دین سے بیگانہ ہے جو مغز شریعت سے ناشنا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, بہت سے اور نام بھی ہیں, ہاں کبھی دوسرے موقع پر سن لینا, پوچھ لینا, موقع میں نکال لینا, ڈھونڈو, پڑھو, جستجو کرو, جی تحقیق کرو, تحقیق کرو. والد صاحب رحمۃ اللہ علیہ ارشاد فرماتے تھے, تسلیم آ جاتی ہے تو اسلام کا رخ متعین ہوتا ہے, اور تصدیق آ جاتی ہے تو ایمان کا رخ متعین ہوتا ہے, اور تحقیق آ جاتی ہے تو تصوف اور احسان کا رخ متعین ہوتا ہے. مگر ہے تحقیق بسم اللہ ہی نہیں ہے, ابری بسم اللہ ہی صحیح نہیں ہے. خود حضور اکرم صلی اللہ علیہ وسلم کے بے شمار ارشادات میں یہ بات موجود. لوگوں کا بڑا شکوہ رہتا ہے نا, صاحب کھانے میں برکت نہیں ہے, پینے میں برکت نہیں ہے, کپڑے میں برکت نہیں ہے, مکان میں برکت نہیں ہے, دکان میں برکت نہیں ہے, بچوں میں برکت نہیں ہے, مال میں برکت نہیں ہے, پیسے میں برکت نہیں ہے, صاحب برکت نہیں ہے, وقت میں برکت نہیں ہے, زندگی میں برکت نہیں ہے, علم میں برکت نہیں ہے, یہ کیوں نہیں ہے؟ حضور اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, ایک مرتبہ کی بات ہے کہ آپ بیٹھے ہوئے تھے, دسترخوان بچھا ہوا تھا اور کھانا گویا رکھا ہوا تھا کھانے کے لیے, ایک بچی آئی دوڑتی ہوئی, جیسے کوئی آصف زدہ, کیا آصف زدہ ہی تھی, آصف بولے تو جن, جن اور شیطان جب متعلق ہوتا ہے شخصی طور پر اس کو آصف سے تعبیر کرتے ہیں. لوگوں کو یہ بھی پتا نہیں آصف کیا, شیطان کیا, نرسو کیا, نرسپا کیا. والد صاحب رحمۃ اللہ سے پوچھا, حضرت یہ نرسپا ہے, نرسو ہے کیا؟ میں فرمایا ساؤتھ انڈیا کا بدماش شیطان. تو حضور اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ کھانا موجود تھا, ایک لڑکی آئی دوڑتے بھاگتے گرتے پڑتے آئی اور اپنے کھانے کے اوپر ہاتھ مارا اور بے ہنگم انداز سے کھانے کے مود میں تھی. حضور اکرم, ہماری کتاب شیطان سے جنگ میں یہ روایت منقول ہے, آپ دیکھ سکتے ہیں حوالہ وغیرہ. سرکار نے اس کا ہاتھ پکڑ کر روک دیا اور اپنی گرفت میں رکھا. پھر تھوڑی ہی دیر میں ایک بدوی آیا, دیہاتی آیا, اور وہ بھی اسی طرح گرتا پڑتا بھاگتا دوڑتا بے ہنگم انداز سے جیسے کوئی سجائی نہ دے رہا ہو, بھوک کی شدت میں آیا, لپکا اور کھانے کی فکر میں اپنا ہاتھ ڈالا. آقا دو عالم صلی اللہ علیہ وسلم نے اس کا ہاتھ بھی پکڑ لیا, گرفت مضبوط رکھے, ارشاد فرمایا, قسم اس خدائے پاک کی جس کے قبضے میں محمد کی جان ہے, इन दोनों के हाथों के साथ साथ शैतान मेरी गिरफ्त में।
फिर ईशा करवाया, बिस्मिल्लाह को नहीं पढ़ेंगे तो बरकत नहीं होगी। हाँ, बरकत कैसा मिलती? बिस्मिल्लाहिर्रहमानिर्रहीम बनना करना चाहिए। और एक हदीस में यह है, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाया कि एक शैतान घर के दरवाजे पर आता है, और घर का शख्स जब घर की दरवाजे में दाखिल होता है, अगर उस वक्त उसने बिस्मिल्लाहिर्रहमानिर्रहीम नहीं पढ़ा और दुआ न पढ़ी, बिलखसूस अगर बिस्मिल्लाह भी न पढ़ा, तो शैतान ये कहता है अपने मोतकिदीन से कि चलो लाजिम का इंतजाम हो गया। और जब वो मकानदार खाने पे बैठता है और खाने पर बिस्मिल्लाह नहीं पढ़ता, तो शैतान ने अपने मुरीदीन से कहता है चलो बोर्डिंग का भी इंतजाम हो गया। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाया जिस खाने पर बिस्मिल्लाह नहीं पढ़ी जाती, शैतान का उसमें हिस्सा होता है, और जिस पानी पर बिस्मिल्लाह नहीं पढ़ी जाती उसमें शैतान का हिस्सा होता है, और जो लिबास आदमी पहनता है उसमें बिस्मिल्लाह नहीं पढ़ी जाती, शैतान तलबीसात इख्तियार करता है। यहां तक के हदीसों में है कि अगर आदमी आदाब बिस्तर से वाकिफ नहीं है और दुआ पढ़ना नहीं जानता, तो अल्लाह ने इजाजत दे रखी है इस बात की कि तू हम बिस्तरी के अंदर शरीक हो जाओ। औरतों के साथ हम बिस्तरी में भी शरीक हो जाता है, इज्जत साहब बरकत कहां से आए? अल्लाह के नाम के आगाज को हम नहीं जानते। अब तो हमने बिस्मिल्लाह ही एक नाम रख दिया और लड्डू तकसीम कर दिए, समझे क्या बिस्मिल्लाह हो गई। मेरे दोस्तों, बिस्मिल्लाह किसको कहते हैं? बिस्मिल्लाह वो है जो अल्लाह पाक उसकी बरकत से इंसानों को अजाब से छुटकारा दिलाते हैं। और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी का सबसे पहला कलिमा, अभी आप जी अपनी अम्मी जान की गोद में है, सबसे पहली बात जो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की जुबान मुबारक पर आई है वो कौन सी है? अल्लाहु अकबर कबीरा वल्हम्दुलिल्लाह कसीरा सुभानअल्लाह बुकरतन वअसीला, है ना। और हम लोग डैडी और पापा मम्मी मम्मा में गुम होकर रह गए। और सीरत नबी सल्लल्लाहु अलैहि वसल्लम का तकाजा क्या है? अल्लाहु अकबर कबीरा वल्हम्दुलिल्लाह कसीरा सुभानअल्लाह बुकरतन वअसीला, ये कलिमा पहला कलिमा नबी करीम सल्लम की जुबान मुबारक पर। वो नबी है। नबी किसको कहते हैं? नबी किसे कहते हैं? खबर देने वाले। फिर नबी को नबी क्यों कहा गया? इसलिए कि उन्होंने अल्लाह के जात की खबर दी, अल्लाह के सिफात की खबर दी, अल्लाह के अफाल की खबर दी, और अल्लाह के मखलूक होने के एतबार से मखलूक होने की खबर दी। आसारुल्लाह को आसारुल्लाह बताया, और काहे की खबर दी? अल्लाह के नबी ने अपने नबी होने की खबर दी, अब सिफात नबी की खबर दी, अफाल नबी की खबर दी, और अपने आसार के एतबार से दुनिया को बताया कि देखो अल्लाह की खबर मैं तुमको पहुंचा रहा हूं। मगर उनकी खबर को मानना ना मामूली बात समझ रहे? यहां हमारी नजर पर ईमान मोतबर नहीं, नबी की खबर पर ईमान मोतबर है। हमारी नजर पर ईमान मोतबर नहीं, अल्लाह के नबी की खबर का ईमान मोतबर। उन्होंने खबर दी अहकाम की, कुरान की, आयात की, अल्लाह की कुदरत की, अल्लाह के जलाल की, अल्लाह के जमाल की, अल्लाह के गैबी खजानों की खबर दी। इसलिए कहते हैं उनको नबी। क्यों आए नबी? नबी क्यों आए? रसूल दुनिया में क्यों भेजे गए? क्या देकर भेजे गए? क्यों देकर भेजे गए? अल्लाह पाक ने कुरान मजीद में इरशाद फरमाया वमा अरसलना मिर रसूलिन इल्ला लियुता बिइज़्निल्लाह। क्यों भेजा गया? नबी और रसूल को इसलिए भेजा गया ताकि उनकी इताअत की जाए अल्लाह के हुक्म से। इताअत अल्लाह के हुक्म से, नबी की इताअत। और उस खबर देने वाले नबी ने सबसे पहली जो बात बताई वो है ला इलाहा इल्लल्लाह की। सही है उन्हें मिल जाएगी, मिश्कात में मिल जाएगी, मज़ाहिर हक में मिल जाएगी, और दीगर किताबों में मिल जाएगी, रियाज सालिहीन में मिल जाएगी, बहुत सी किताबों में रिवायत मिलेगी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मन قال لا اله الا الله مخلصا دخل الجنه, जो शख्स इखलास के साथ ला इलाह इल्लल्लाह कहे वो जन्नत में दाखिल हो गया। नबी अलैहिस्सलाम पूरे तयक्कुन के साथ माजी के लफ्जों में जन्नत में जाने की खुशखबरी सुना रहे हैं। लेकिन एक 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 शुबह बाकी था हमारी तालीम और तरबियत के लिए, उम्मत मुस्लिमों में तरबियत को आम करने के लिए और आलम इंसानी को कियामत तक के समझाने के लिए सहाबा किराम ने सवाल उठाया और इरशाद फरमाया, मा इखलासुहा या रसूल अल्लाह, मा इखलासुहा या रसूल अल्लाह, ऐ अल्लाह के रसूल ये कलीमे का इखलास क्या है, इखलास क्या है, इखलास। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अन तहजिज़हु अन महारिमिल्लाह, कलीमे का इखलास ये है कि वो तुम्हें हराम कामों से बाज रखे। अल्लाह की मना करदा चीजों से दूर रख दे, किसी हराम का इर्तिकाब न होने पाए, किसी मशकूक चीज को अपने करीब ना आने दे, किसी मना करदा चीज को इख्तियार न करें। हजरत महबूब सुभानी शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह ने फरमाया कि दीन का खुलासा तीन चीजें, दीन का खुलासा तीन चीजें, एक अमर बिल मारूफ, एक अब अल्लाह के अवामिर की इताअत, दूसरे अल्लाह के मना करदा चीजों से रुकना और बचना, और तीसरे तकदीर पर यकीन। इसको फरमाया अपने मलफूजात में, खुलासे दीन तीन चीजें हैं। हजरत ने लिखी है फ्यूज़ यज़दानी में, इरशाद फरमाते के अरे ए मुसलमान, तूने ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़ा, ईमान और तौहीद का दावेदार हो गया, तेरा दिल तस्दीक कर रहा है, तू तौहीद का दावेदार है, चल लेकिन ये बता अलामत तौहीद क्या है, उस ईमान की अलामत क्या है। तो फरमाया, अल्लाह के हुक्म पर अमल करना, अल्लाह की मना करदा चीजों से बचना, और मुसीबतों पर सब्र करना, और तकदीर को तस्लीम करना, और अल्लाह के बाप में शिकवा शिकायत नहीं करना। अगर ये तू अलामतें पेश कर रहा है तो तेरे ईमान और तौहीद की कबूलियत की बात सामने आए। उस दावत तौहीद का खुलासा क्या है, सुबह भी हो तो बात खत्म नहीं हो पाएगी, लेकिन खुलासा उस दावत तौहीद का क्या है, आप इस रिवायत को मिश्कात शरीफ में भी बहुत आसानी के साथ देख सकेंगे। मैं अल्फाज जिक्र नहीं करूंगा, अलबत्ता उसके माना जिक्र कर दूंगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सवारी पर सवार होकर जा रहे थे और एक मुकाम पर फरमाया सहाबी से मुखातब करके, हजरत गालिबन हजरत अब्बास हैं, हजरत अब्दुल्ला इब्ने अब्बास, एक और सहाबी फरमाया या गुलाम इहफज़िल्लाह यहफ़ज़ का, ऐ लड़के, ऐ गुलाम, ऐ लड़के, तू अल्लाह को याद रख, अल्लाह पाक तुझे याद रखेगा। या गुलाम यहफ़ज़िल्लाह तजिदहु तिजाहका, ऐ गुलाम अल्लाह को याद रख, अल्लाह तेरे सामने मौजूद होगा, तू उसको अपने सामने पाएगा। उसके बाद का जुमला बहुत खास है, वालम अन्नल उम्मह लबिजतमअत, इस बात का यकीन और इल्म सराइत कर जाए तेरे कल्ब दिमाग में कि अगर सारी की सारी उम्मत इस बात पर मुत्तफिक हो गई, अला अन यनफउका बिशय लम यनफउका बिशय इल्ला बिशयइन कद कतबहु अल्लाहु लक, अगर सारी उम्मत, उम्मत का हर फर्द जी बशमूल जिन्न बशर, अगर सारे लोग मिलकर तुझे कोई नफा पहुंचाना चाहे तो हरगिज नफा नहीं पहुंचा सकते मगर वो नफा जो अल्लाह पाक ने तेरे लिए मुकर्रर और मुकद्दर कर रखा है। वालम बन्नल उम्मा लबी तमअत अला अन यज़ुर्रूका बिशय, अगर सारे लोग मुत्तफिक हो गए कि तुझे कोई नुकसान पहुंचाना चाहे
لم يضروك، هرگز نقصان نہیں پہنچا سکتے، الا بشيء قد كتبه الله عليك، مگر یہ کہ اللہ پاک نے تیرے لیے وہ نقصان لکھ رکھا ہو، اور اللہ چاہے تو ہوگا ورنہ نہیں. پھر فرمایا رفعت الاقلام وجفت الصحف، اس قلم اٹھ گئے اور صحیح پہ خشک ہو گئے، بات خطی ہو گئی. یہ وہ پیغام توحید کا خلا تھا تو مشکات شریف میں یہ صحابی سے منقول ہے، اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اللہ کے نبی نے مکہ مکرمہ کی سرزمین میں 13 برس تک امت کو یہی بات سمجھا دے رہے ہیں، لیکن ابھی نفع اور نقصان دینے والا کون ہے نہیں سمجھ میں آیا. نفع پہنچانے والے بھی اللہ، نقصان پہنچانے والے بھی اللہ. میرے دوستو ان تفصیلات میں جاؤں گا تو وقت بہت زیادہ ہو جائے گا. حضور اکرم صلی اللہ علیہ وسلم کی سیرت طیبہ کے ان ابتدائی نکات کی طرف اشارہ دینا منشا تھا، جس میں بہت سے ارشادات آپ کے سامنے آ گئے ہیں روایات کی روشنی میں، اور اللہ کے خصوصی کلام کا یہ حصہ آپ کی خدمت میں پڑھا گیا تھا کہ نبی اور رسول اس لیے بھیجے گئے تاکہ اللہ کے حکم سے ان کی اطاعت کی جائے. اب آدمی یہ سمجھتا ہے کہ صاحب اطاعت کس کو کہتے ہیں؟ یہ فرما برداری کو. یہ فرما برداری کیا چیز ہوتی ہے صاحب؟ حکم کو اپنے اوپر اٹھا لینا، حکم کو اپنے اوپر لاد لینا، اٹھا لینا، برداشت کر لینا، تعمیل کے لیے کمر کس لینا، تیار ہو جانا. اور ہم لوگوں کا حال کیا ہے؟ آپ کیا کر رہے ہیں؟ کچھ بھی نہیں، فرمان بردار. ہاں فرمان لینا سولی پہ چڑھا. فرما برداری حقیقی معنوں میں فرما برداری بھی ہم کو نہیں آئی. اور صحابہ کرام میں اطاعت اور فرما برداری کے جو جذبات کار فرما تھے وہ تو ایک بہت لمبا چوڑا سلسلہ ہے، مگر جی اندازہ یہ ہے کہ ایک ارشاد آپ کے لیے اس باب میں کافی ہوگا. بہت سمجھدار لوگ ہیں، بار بار مجلسوں میں بیٹھے ہوئے حضرات ہیں، ایک ارشاد نقل کرتا ہوں. حضور اکرم صلی اللہ علیہ وسلم کا ایک اہم بات، ایک صحابی اپنے ہاتھ میں انگلی میں سونے کی انگوٹھی پہنے ہوئے تھے. تین تین چار چار پانچ پانچ کتابوں میں یہ بات مل جائے گی. حضور اکرم صلی اللہ علیہ وسلم نے اس کو دیکھا، قریب آئے، ان صحابی کے ہاتھ سے اور انگلی سے اس سونے کی انگوٹھی نکالی. سب کو مسئلہ معلوم ہے کہ مرد آدمی کو سونے کی انگوٹھی پہننا حرام ہے. یہ جو رشتہ داریوں میں مل جاتی ہے نا، تو ہم اپن نہیں پہننا، عورتوں کو پہنا لینا، خود پہننے، مرد آدمی کے سونے پہننے کا جواز نہیں ہے، عورت جتنا چاہے پہن سکتی ہے. حضور نے انگوٹھی نکالی، چھلا نکالا ان صحابی کے ہاتھ سے، اور ارشاد فرمایا، کیا کوئی شخص دل قصد و ارادہ جہنم کا انگارہ اپنے ہاتھ میں لے کر ٹھہرے گا؟ یہ کہا اور انگوٹھی زمین پر ڈال دی، پھینک دیا. لیکن آقا یا آگے بڑھ گئے یا اپنی منزل کی طرف چلے، گھر وغیرہ کی طرح، سرکار اب وہاں موجود نہ تھے. تو موجود اصحاب میں سے کسی صحابی نے یہ بات بتائی یا چند افراد نے یوں کہہ دیا کہ مرد کے لیے سونے، مفہوم اس کا یہ تھا، الفاظ وہ نہیں ہے، مفہوم اس کا یہ تھا کہ مرد آدمی نہیں پہننا ہے، آپ بیوی کو دے سکتے ہیں، بہن کو دے سکتے ہیں، گھر میں رکھ سکتے ہیں، اس کی جنس بدلا سکتے ہیں، اس کی چیز بدل سکتے ہیں، رقم میں منتقل کر سکتے ہیں، کوئی اور کام استعمال کر سکتے ہیں، اٹھا لو. اور فتوے کے حدود میں اٹھانے کا جواز موجود تھا، لیکن ان صحابی نے مزاج نبی کو پہچانا. ایک ہے شریعت کا فتویٰ اور ایک ہے شریعت کا مزاج. حضرت ابو بکر صدیق اور حضرت عمر فاروق رضی اللہ عنہما کی زندگی وہ تقوی والے حدود کو سمجھانے والی تھی، اور حضرت عثمان و علی رضی اللہ تعالیٰ عنہ کی زندگیوں میں فتوے کے حدود و اشارات بھی ملا کرتے تھے. مومن صحابی نے یہ بات سنی کہ اٹھا لو، عجیب بات فرمائی. سیرت نگاہ راوی جو روایت نقل کرتا ہے، بڑی عجیب بات ہے، فرمایا کہ جس کو میرے آقا نے پھینکا ہے اب زندگی کی آخری سانس تک وہ چھلا نہیں اٹھ سکتا. وہ تو اس کو بولتے فرما برداری.
हम लोग फरमाबरदार, कितनी फरमाबरदारी है। वजह में ये है नसारा तो तमद्दुन में हुनूद, या मुसलमान है जिन्हें देख के शर्माए यहूद। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के उन प्यारे सहाबी ने मिजाज नबी को ताई लिया और मिजाज शरीयत को पहचान लिया और कहा कि नहीं, चाहे वो कितनी ही कीमत का रहे, बस मेरे आका ने फेंका बस फेंका, अब मैं उठाने जरा। इसको कहते हैं मेरे दोस्तों फरमाबरदार। मुमार सल्लम रसूल इल्ला लियुते अबीद इल्ला, इसीलिए पूरी उम्मत मुस्लिमा जब उस मिजाज पर आ जाती है तब जो चीज जहां तक की है उसी हद तक उसके लिए रखना पड़ता है, उससे आगे कमी बेशी करना नहीं है। मसलन अगर कोई शख्स यूं कहे, आप एक मौजन मैदान दे रहा है, अल्लाह अकबर का कलिमा शुरू करता है और फिर अल्लाह अकबर के बाद ला इलाहा इल्लल्लाह आखिरी जुमला कहता है अजान का। एक दूसरा शख्स आया कहने लगा, मौजन साहब मोहम्मद रसूलुल्लाह को बढ़ाओ अजान में। जी ये बताओ अगर बढ़ाए तो क्या नुकसान हो रहा होगा? क्या भाई मसला तो मालूम होगा ना, अगर ला इलाहा इल्लल्लाह के बाद मौजन साहब मोहम्मद रसूलुल्लाह बल्कि वैसे ही बोले जैसे ला इलाहा इल्लल्लाह कहा उन्होंने ऐलान के साथ, तो जी दूसरी ही नमाज में मजलिस इंतजामिया का फैसला होता है ये कहां के आदमी को उठा लाए, जिसको अजान देने का भी तरीका नहीं आता। और अगर कोई यूं पूछे क्यों भाई उस दूसरे जुमले का अगर इजाफा करके ऐलान कर दे मिंबर पर, खराबी क्या आ रही? बोले नहीं मेरे आखा का तरीका नहीं, बस रुकना होगा। वो है फरमाबरदार। जुमे की नमाज में अजान है? है। ईद की नमाज में नहीं, और जुमे की नमाज में खुतबा पहले और ईद की नमाज में खुतबा बाद में, और जुमे की नमाज में खुतबा पहले और ईद की नमाज में नमाज पहले। क्यों? भले जुमे की नमाज में अजान भी है इकामत भी, और ईद की नमाज में ना अजान ना इकामत। क्यों साहब क्या खराबी है? शरीयत मुतहरा ने जो हुदूद मुतय्यन किए हैं उन तायुनात का पूरा पूरा पास लिहाज करना पड़ता है। बच्चा जब बच्चे के कानों में अजान कही जाती है और एक कान में अजान दी जाती है दूसरे कान में इकामत कही जाती है, एक दूसरा साथी आके बोला वो हो आपके घर में बड़ी मुबारकबादी की बात है, अजान भी हो गई इकामत भी हो गई मेहरबान अब चल नमाज पढ़ेंगे, वो पढ़ेगा। अरे साहब अजान दो बोले तो दो, नको दो बोले तो मत दो, ये इकामत कहना है तो कहना है, नहीं कहना है तो नहीं कहना है, खुतबा पहले है तो पहले पढ़ना है, बाद में है तो बाद में पढ़ना है, नमाज पहले है तो पहले पढ़ना है, नमाज बाद में है तो बाद में पढ़ना है। मसला ये नहीं है कि ये खराबी क्या है रो खराबी क्या जी, मसला ये है कि मेरे आका और सहाबा किराम का तरीका क्या है और मुज्तहिदीन उम्मत ने क्या उसूल और ज़वाबित और कानून दिए। वो है मेरे दोस्त उस फरमाबरदारी पर कैसा नक्शा दिया। एक और बात दिली तौर पर याद आ रही है, लेकिन इताअत और फरमाबरदारी में एक बेमिसल नमूना है। मस्जिद हजरत अनस रजी अल्लाह तआला अन्हु कहते हैं, हजरत अबू तलहा रजी अल्लाह तआला अन्हु के घर में मदीने मुनव्वरा के अंदर जो उस वक्त शराब के दौर चल रहे थे, हजरत अबू तलहा के घर में हजरत अनस जी जामे दौरे शराब चल रहा था, लेकिन एक मुनादी महल्ले में और शहर में गाँव में बस्ती में आवाज लगाने वाला आया, उसने निदा दे दी। तो हजरत अबू तलहा ने गालिबन ये कहा कि ये देखो बाहर कुछ आवाज आ रही है, आखिर काहे की आवाज है? वो सहाबी बाहर गए, वहां से एक ऐलान लाए, इत्तला लाई, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ से एक मुनादी ने निदा दी है, अल्लाह पाक ने अपने फरमान के अंदर शराब के हराम होने का हुक्म उतार दिया है और कुरान मजीद की फुला आयत सुना रहे हैं, हुर्रिमत अलैकुमुल खमरु वल मैसिरु वल अंसाब वल अज़लाम रिजसुम मिन अमल शैतान फजतनिबू। मेरे दोस्तों उसके बाद उन सहाबी ने ये नहीं सोचा आदमी सही होगा गलत होगा, उन्होंने ये नहीं सोचा शाम में देखेंगे सुबह देखेंगे, उन्होंने ये नहीं सोचा मुंह में है हलक से नीचे उतारा जाए, बल्कि वो तलहा ने कहा कि बस शराब हराम। रिवायत नकल करने वाले ये लिखते हैं कि मुंह में ठहरी हुई शराब हलक से नहीं उतर सकी, हाथ में रखा हुआ जाम लबों तक नहीं आ सका, लबालब भरा हुआ जाम उसकी तरफ फिर ख्वाहिश की नजर से किसी सहाबी ने नहीं देखा, और उन सहाबी ने कहा कि
शराब को बहा दो, शराब को बहा दो। उस दिन मदीने मुनव्वरा की गलियों में शराब ऐसी बही बही फिर रही थी जैसे बारिश का पानी होता है। मगर कैसे रसिया से मालूम है, अगर किसी के घर शराब हो 50 बरस की और किसी के घर शराब हो 60-70 बरस की, तो जिसके पास कम बरसों से शराब है वो अपनी बेटी उस शख्स को नहीं दे सकता था जिसके घर में 70 बरसों से शराब रखी। मगर अल्लाह के अल्लाह का हुक्म आया, अल्लाह का कलाम उतरा, वही उतारी गई, अल्लाह के नबी पर वही उतरी, मदीने मुनव्वरा और मक्के मुकर्रमा की सरजमीन पर एक जबरदस्त इनकलाब आया। मस्जिद कुबा में हजरत उमर रजी अल्लाह तआला ने रावी हैं, हजरत अब्दुल्लाह इब्न उमर फरमाते हैं कि मस्जिद कुबा के अंदर हम मौजूद थे, जमात फजर की खड़ी हुई थी, शहर यरूशलेम में मुल्क शाम में बैतुल मुकद्दस की तरफ मुंह करके सारी जमात नमाज पढ़ रही थी। एक मुनादी ने निदा दी और क्या फरमाया, फाइनमा तवल्लुफ जी फवल्लु वजूहकुम शतरा, जहां कहीं हो जिस हाल में हो बस तुम काबतुल्लाह की तरफ रुख करके नमाज पढ़ो। मेरे दोस्त, उसके बाद जो इंकलाब आया उन सहाबा ने ये नहीं सोचा, क्या हमको नमाज के बाद तहकीक करके सोचेंगे क्या वाकई बात दुरुस्त है या नहीं है। हालत नमाज में पलट गए, हालत नमाज में पलटे, इसीलिए उसको जी मस्जिद क़िबलतैन कहा जाता है। कुबा के अंदर एक जबरदस्त इंकलाब है मेरे दोस्त, ये ही मानने का जज्बा। खराबी किसमें क्या खराबी है, आदमी कहता है फला चीज में क्या खराबी है, फला चीज में क्या खराबी है, फला चीज में क्या खराबी है, अरे काहे में क्या क्या खराबी है। खराबी तो वो बताएंगे जो अहकाम के लेके आने वाले थे, हमको क्या मालूम होता है खराबी क्या चीज होती है, हमको तो मालूम ही नहीं खराबी क्या चीज होती है। नफे और नुकसान की भी तमीज नहीं, हम लोग समझते हैं बस पैसे आ गए तो नफा आया और पैसे चले गए तो नुकसान हो गया, हम लोग ये समझते हैं नफे नुकसान का मतलब। वाली साहब रहमतुल्लाह अलैह फरमाते थे, अरे वाह ये भी कोई नफे और नफा और नुकसान हुआ। एक साथी ने अपने साथी को 10 का नोट, एक गरीब एक साथी को 10 का नोट दिया और कहा कि आप रखिए, मेरा काम पे जाके आ रहा हूँ, एक 2 घंटे के बाद ले लेता हूँ, रखिए। वो ले लिए, वो गए और आए, 2 घंटे में फिर वो 10 रुपये हासिल कर लिए। बताओ भाई नफा क्या हुआ नुकसान क्या हुआ, इसको बोलते हैं नफा नुकसान। अरे असल कामयाबी वो है, मयूते इल्लाह व रसूलहू फकद फाज़ फौज़न नज़ीमा, वो है कामयाबी, आखिरत की कामयाबी। ये जो कुछ हमारे पास कामयाबियां नजर आ रही है ये आरजी चीजें हैं। हाँ, हमारे पास का माल आरजी, हमारे पास का सोना आरजी, हमारे पास की चांदी आरजी, हमारे पास के मकामात आरजी, हमारे पास की चीजें आरजी, असबाब और वसाइल की जो शक्लें हैं वो सब आरजी हैं। दुनिया में जितने ओहदेदार हैं उन सब ओहदेदारों के ओहदे आरजी, कलेक्टर की कलेक्टरी आरजी है, मिनिस्टर की मिनिस्टरी आरजी है, वजारत उज़्मा की वजारत आरजी है। मेरे दोस्त क्या है जी, टेम्पररी के पीछे पड़े हुए हैं, अल्लाह की तरफ पढ़ लिए, तुबू इलल्लाहि तौबतन नसूहा, अल्लाह पाक की तरफ पढ़ना, तुबू इलल्लाहि जमीअन अय्युहल मुमिनून लअल्लकुम तुरहमून। हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की सीरत तैयबा के इन इब्तदाई और अवाई पहलुओं में हमने 2 बातें पेश की, एक ये है कि नबी और रसूल को नबी और रसूल क्यों कहते हैं और दूसरा ये है कि उनके भेजे जाने का मंशा क्या है। अब तीसरी बात आपसे सीरत नबी के पहलू में यह अर्ज करना है कि अगर हम इताअत करें तो हमको क्या मिलता है और अल्लाह की नुसरत हमारे ऊपर कैसे उतरती है। कहते हैं ना भाई हालात पेचीदा हो गए हैं, इंतहाई परेशान है, हर लिहाज से जोखिम में है, उलझनों का शिकार है, अमराज का मुदावा नहीं है, परेशानियों में गिरफ्तार है, मुसीबतों का शिकार है, बस मसायब के आंकड़े हमारे जिस्मों के साथ लगे हुए हैं। तब आकर अल्लाह की नुसरत और ताईद और मदद उतरने का तरीका बताओ, है ना भाई। कितनी बातें हर आदमी के जहन में होता है, सवाल होना चाहिए। इस आदमी को अल्लाह पाक ने दिमाग दिया, सर दिया, दिमाग दिया, कुछ ना कुछ तो सोचने की सलाहियत रहना चाहिए। एक वाक्य की रोशनी में ये बात समझ लो, बात जल्दी समझ में आ जाएगी। नाम सहाबी का हो सकता है जुहूल हो, लेकिन गालिब गुमान ये है कि हजरत हुज़ैफ़ा रज़ी अल्लाह तआला ने, बड़े काम की बातें प्यारी और मुख्तसर,
واقعہ طویل ہے لیکن اشارتاً کافی ہو جائے گا، ضرورتاً نظر کرتا ہوں اس پہلو کے اعتبار سے. جی ایک غزوہ ہے اور اتنا اندھیرا چھایا ہوا ہے، اندھیرا چھایا ہوا ہے، ہاتھ کو ہاتھ سجائی نہیں دے رہا، چہرے کو چہرہ سجائی نہیں دے رہا ہے، کوئی کسی کو دکھائی نہیں دے رہا ہے، ہواؤں کے جھکڑ چل رہے ہیں، سب کچھ یہاں تک حیران پریشان ہے، سردی سے جسم کپ کپا رہے ہیں. حضور اکرم صلی اللہ علیہ وسلم نے ایک مقام پر اپنا پڑاؤ ڈالا، صحابہ موجود ہیں، صحابہ کپ کپا رہے تھے. ایک صحابی جن کا میں نے ذکر کیا، وہ سردی سے بچنے گرمی کے حصول کے لیے اپنی بیوی کے پاس سے ایک چادر لا کر جیسے کوئی آدمی گھٹنوں کے بل اوندھا لیٹ کر جیسے اوپر سے اوڑھ کر گرمی حاصل کرنے کی کوشش کرتا ہے، اس طرح سمٹ کر وہ توال، شال یا رومال اور چادر اوڑھے ہوئے تھے. حضور اکرم صلی اللہ علیہ وسلم نے آواز لگائی، اَیْنَ حُذَیْفَۃُ، حُذَیْفَۃ کہاں؟ اب صحابی حالات جو کچھ تھے وہ تو ایسے تھے، لیکن وہاں لبیک یا رسول اللہ کہنے کے علاوہ کوئی اور چارے کار نہ تھا. جب کہنے لگے کہ اللہ کے رسول حاضر ہوں، ارشاد فرمائیے، تو فرمایا اسی وقت تم کو دشمنوں کے ماحول میں جانا ہوگا، ان کے میدان میں جانا ہوگا، حالات کا جائزہ لینا ہوگا، تم کو جاسوسی کرنی ہوگی، صورتحال کا اندازہ لینا ہوگا اور دشمنوں کی اس حالت کا اندازہ لینا ہوگا اور تمام تفصیلات جان کر پھر آ کے ہمیں اطلاع بھی دینی ہوگی. میرے دوستو اب کیا کریں، کیسے چلیں؟ سردی سے ایسے تھر 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 پاؤں پر جیسے بس بغیر کسی جھجک اور بغیر کسی کلفت کے محسوس کیے اطیع اللہ واطیع الرسول کے حکم کی تعمیل میں جب ان صحابی نے اپنا قدم اٹھایا، حاضر ہوں چلتا ہوں، پھر اللہ کے نبی نے ان کو دعا دینا شروع کیا، اللہ کے نبی نے انہیں دعا دی. حیات الصحابہ میں اس دعا کا تذکرہ غالباً مل جانا چاہیے، لیکن جس روایت کو میں نے پڑھا ہے اس کے اندر بھی دعا موجود ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ دعا کی، اللہم احفظ من بین یدیہ ومن خلفہ، اے اللہ میرے اس صحابی کی حفاظت فرما آگے سے بھی پیچھے سے بھی، وعن یمینہ وعن شمالہ، اے اللہ ان صحابی کی حفاظت فرما دائیں سے بھی بائیں سے بھی، محفظ من فوقہ ومن تحتہ، اے اللہ ان کی حفاظت فرما اوپر سے بھی نیچے سے بھی. صحابی کہتے ہیں اللہ پاک کی قسم اس کے بعد سردی نام کی کوئی چیز میرے پاس نہیں تھی، گویا میں چاروں طرف سے ہیٹر لگائے گئے تھے اور میں اس گرمی میں چل رہا تھا. اسی حال یہاں علماء نے، اولیاء نے، صوفیاء نے، بزرگان دین نے خاص نقطہ اٹھایا جو ہر ایک کے کام کا ہے. لوگ پوچھتے ہیں کہ اللہ کی نصرت اور نبی کی دعا اور اللہ تعالیٰ کی حفاظت، اس کی تائید و مدد کیسے آتی ہے؟ فرمایا کہ اللہ کے نبی کی بات مانو، اللہ تعالیٰ نصرت کو اتاریں گے، نبی کی دعائیں ساتھ ہو جائیں گی. یہ ہے طریقہ، آج حکم کو توڑ کر اللہ کی نصرت کو مانگتے ہیں، نمازوں کو چھوڑ کر، غیر ضروری بیویوں کو ستا کر، بچوں کو حیران و پریشان کر کے، چھوٹوں اور بڑوں کے حقوق کو پامال کر کے، اس احکام کو توڑ موڑ کر ہم یہ چاہتے ہیں کہ اللہ کی مدد ہمارے ساتھ ہو. میرے دوستو اللہ کی نصرت اور تائید اور مدد لینے کا یہ طریقہ نہیں، طریقہ یہ ہے ایک ایک حکم کو پورا کرتے جاؤ اور اللہ کی نصرت کو لیتے جاؤ. وہ ہے طریقہ. وہ سب بڑی مزے کی بات ایک اور ہے، اس روایت کے آخری حصے میں صحابی گئے دشمنوں کے اندر پہنچے، اس وقت تک دشمن غالباً ابو سفیان وہ بڑا انتہائی ہوشیار تھا، اس نے کہا کہ جی وہاں خیمے اکڑ رہے ہیں، تنابیں کٹ گئی ہیں، سلاخیں نکل گئی ہیں اور جو ہے وہ خیمے اکھڑ رہے ہیں، ہانڈیاں الٹ گئی ہیں، مختلف انداز سے تباہی آئی ہوئی ہے دشمن پر، لیکن خاص طور پر جب سردی چونکہ بہت زیادہ تھی تو اس موقع پر وہ ہاتھ پاؤں کو تاپنے کے لیے آگ سلگا کر ہاتھ پاؤں سیک رہے تھے. اب وہی سب کے ساتھ वहाँ एक सर्दी और गर्मी ही का एक मामला था, तो गर्मी को हाथी करने आप चूंकि आपको अंदाजा लेना था तो वहां पर बैठ कर आप हाथ पैर तापने लगे। लेकिन दुश्मन ने एक खास बात कही दी, खास बात ये की कि देखो कहीं ऐसा तो नहीं है कि कोई दुश्मन जासूसी न कर रहा हो, देखो अपने अपने बाजू वालों का जायजा ले लो। सब हर एक दूसरे से पूछने लगा है, तू कौन तू कौन तू कौन, तुम कहाँ के तुम कहाँ के तुम कहाँ के, तू अपना है या पराया है, किस नाम का है कहाँ का है जाए। तो ये जो सहाबी गए हुए थे इन्होंने सोचा कि अगर मैंने अब तदबीर से काम नहीं लिया तो अब मेरा भी हाथ पकड़ के बाजू वाला पूछेगा, इसीलिए छट से उससे पहले अपना ही हाथ उसकी पीठ और हाथ से मार के उसका हाथ पकड़ के सवाला शुरू कर दिए, क्या नाम है तेरा, तू तो कहां से आया, तू अपना है क्या पराया, बोल तू कौन है। तो अब वो बेचारा चुरमुरा के रह के कह रहा है कि नहीं साहब मैं तो आप ही का, मैं आप ही के आदमी हूं, मैं तो आपके आदमी हूं, मैं इसी काफिले का हूं, मैं अबू सुफियान वाला ही हूं, ये हूं वो। आपने इतना ज्यादा उसको जी गालिब कर, अपने आप को गालिब किया, उसको मगलूब कर दिया कि वो बात नहीं कर सका बाजू वाला। ये सूरत हाल पेश आई। आप वहां से कुछ देर के बाद उठ खड़े हुए, जब वापस होने लगे तो 20 लोग मिले आप उन सहाबी को, 20 आदमी के रूप में 20 फरिश्ते मिले, जिनके ऊपर बेहतरीन लिबास था और जिनके ऊपर सफेद या हरे अमामे शमले थे। उन्होंने कहा कि अपने नबी को सलाम और पयाम पहुंचाओ और ये कहो कि अल्लाह पाक ने दुश्मनों को मगलूब करने का फैसला कर दिया है और मुसलमान फतहयाब होंगे। वो सहाबी आए, इत्तला दे दी, जो कुछ हालात था उसका अंदाजा दे दिया। अब चूंकि रात का मौका था, सोने का मौका था, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा, सरकार के खदमों के पास जगह थी, तो आपने उन सहाबी से कहा कि यहाँ मेरे पैरों के पास, यहाँ मैं यहाँ पर जी मेरे पाँव की आराम करो। रिवायत अजीब है, फरमाते हैं वो सहाबी कि बस क्या कहूँ, बस खुशी का ठिकाना नहीं था, सरकार के खदमों में जगह मिल गई। हाँ, सरकार के खदमों में जगह मिली, इस हाल में वो रात की घड़ियां कटी है कि मेरा सीना था और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के पांव के तलवे थे। मेरे दोस्तों ही सआदत बजूर बाजू ने ताना बख्शत खुदाए बख्शिंदा। वो सहाबा थे जिन्होंने अपना अपनी जान कुर्बान करने को, जिन्होंने अपना माल कुर्बान करने को, जिन्होंने अपने सारे असबाब और वसाइल को निछावर करने को और अल्लाह के हुक्म की तामील के लिए हम वक्त तैयार रहते थे, ये जज्बा होना चाहिए। हाँ, इसीलिए और फिर अल्लाह के हुक्म के तहत जब जज्बात का इस्तेमाल करना आ जाता है तो हालात इंतहाई पेचीदा हो जाने के बावजूद भी अल्लाह पाक रास्ता खोल लेते हैं अमल की शक्ल का। आपकी खिदमत में एक दो तीन आयतों के इशारा दिए गए हैं, उसमें से हमारी बात के दो हिस्से बाकी हैं, उसके बाद आप हजरात को छोड़ेंगे। एक बात तो ये है कि हुजूर